کب بڑھتی جاتی ہیں اتنے مسائل بڑھتے چلے جاتے ہیں. کس کی سنوائی ہوتی ہے؟ کون دروازہ کھولے گا؟ ارشد شریف کی آج تک تو کبھی اس کی ماں جس کی کوکھ سے جنا تھا آج تک وہ اس کی ایف آئی اے تو ایف آئی آر تو درج نہ کرا سکی. سر آپ ڈائریکٹر جنرل ایف آئی اے پاکستان, فیڈرل انویسٹیگیشن اتھارٹی آف پاکستان, سو ایک ڈائریکٹر جنرل, سو دس مین ور یو لیڈنگ آل دا فور پروونسز؟ تو وازنٹ اٹ ڈیفیکلٹ؟ کیا لوگوں کے لیے مشکل نہیں؟ سمبڈی وانٹ ٹو اپروچ یو کراچی سے یا کے پی سے یا بلوچستان سے, تو کیسے آپ اس کی اپروچ میں آ سکتے ہیں؟
اٹس ویری گڈ کوشچن. اصل میں ایف آئی اے جو ہے یہ اٹس اے فیڈرل ایجنسی, فیڈرل ایجنسی کا ہیڈ جو ہے ہی ہیز ٹو سٹ ان اسلام آباد, وہیں پر اس نے دیکھنا ہوتا ہے سارا. لیکن یہ بھی نہیں ہے کہ ہمارا کوئی ڈسکنیکٹ تھا پروونسز سے, اس طرح نہیں تھا. پروونشل ہیڈ کوارٹرز پہ جو چاروں ہمارے صوبائی دارالحکومت ہیں وہاں پر میرے جو انڈر کام کرنے والے تھے وہ ڈائریکٹرز تھے, ڈی آئی جی تھے رینکس کے, وہ پولیس سے اس پر ڈیپوٹیشن پر, وہاں پر جس طرح میں پولیس سے ڈیپوٹیشن پر تھا ڈائریکٹر جنرل, اس طرح وہ ڈائریکٹر تھے وہاں پر, وہ کام کر رہے تھے. اور پھر اس کے علاوہ ہمارے پاس اسلام آباد میں ایڈیشنل ڈائریکٹر جنرلز کافی تعداد میں ہوتے ہیں جو مختلف جو وہاں پر شعبے ہیں ڈپارٹمنٹس ہیں ان کو وہ ہیڈ کرتے ہیں, اور وہ دے سرو ایز لنک بٹوین دی ڈائریکٹرز آف دا پروونسز اینڈ دا ڈائریکٹر جنرل. تو جو متعلقہ مسائل لوگوں کے ہوتے ہیں جیسے سندھ کے متعلقہ ہیں, کراچی کے متعلقہ, تو وہاں پر جو ڈائریکٹر ایف آئی اے کراچی میں بیٹھتے ہیں ہی ٹیکس کیئر آف آل دوز تھنگس, اور وہیں پر لوگوں کے وہ مسائل حل ہوتے ہیں. ہاں اگر کوئی ایسا مسئلہ ہے جس میں کہ کوئی ایسا معاملہ ہے وچ نیڈس ٹو بی ڈائریکٹلی ریفر ٹو دی ڈائریکٹر جنرل فار ہز انٹروینشن اینڈ فار ہز ڈیسیژن, وہ پھر وہاں پر میرے پاس آ جایا کرتا تھا ان کے ریفرنس سے پروونشل ڈائریکٹر سے, اینڈ آئی یوز ٹو لک ان ٹو دیٹ, اور وہاں پر وہ فیصلہ ہم لے لیا کرتے.
سر ون یونٹ تو نہیں ہے پاکستان میں, چار پروونسز ہیں, اور پاکستان بننے کے بعد 1947 میں اگر آپ ہندوستان کو دیکھتے ہیں تو صوبے انہوں نے بڑھائے, آبادی جس حساب سے بڑھی, اور اس وقت میرا خیال ہے پاکستان کی آبادی ایز کمپیئر ٹو انڈیا کئی گنا زیادہ تیزی سے بڑھ رہی ہے. تو لوگوں کے پاس اور کوئی انٹرٹینمنٹ ہی نہیں سوائے بچے پیدا کرنے کے, فلمیں بھی آپ نے بند کرا دی. تو آپ مجھے یہ بتائیے گا کہ آپ کے عام آدمی مجھے لگتا ہے دور 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 جاتا چلا جا رہا ہے, آپ نے پروونسز گورنمنٹ, از دیر اینی بڈی ہو از ٹیکنگ تھنگس سیریس ان پاکستان, اور وہ ان کور ایشو کو محسوس کرتے ہوئے پروونسز کو بڑھائے, لوگوں کی ایکسیس بڑھائے. ابھی آپ نے کہا آپ ڈیپوٹیشن پہ پولیس سے وہاں سے آئے اور لوگ, تو ینگ پیپل ویری برائٹ برینز ان کو نوکریاں نہیں مل رہی, کوئی بہت جنرلز لگ جاتے ہیں آ کے سارے کے سارے. آپ نادرا کا انچارج اٹھا کے دیکھ لیں ایک ریٹائرڈ جنرل ہوگا, آپ جس ادارے کو اٹھا کے دیکھ لیں کوئی نہ کوئی جنرل یا بریگیڈیئر لگا ہوا ہے. تو وٹ از دی قصور آف پاکستانی نوجوان کہ وہ پاکستان میں پیدا ہوا؟
یہ آپ نے بڑا زبردست پوائنٹ اٹھایا ہے, بالکل یہ اسی طرح ہے. اور میرے خیال میں چلے وہ ہم اپنے جو مشرقی ہمسایہ ہے اس کی طرف نہ بھی دیکھیں مگر بھی ہمسایہ کو دیکھ لیں, وہاں پر بھی ان کے 37 پروونسز. چیز یہ ہے کہ ہمیں بہرحال گورننس کو بہتر بنانے کے لیے جو ایڈمنسٹریٹو یونٹس ہیں ان کی تعداد بڑھانا پڑے گی میرے خیال میں. اور سب زیشا اور
اس کے لیے پیسے نہیں ہیں ان
کے پاس, نہیں میں بتاتا ہوں آپ کو, وہ میرے ساتھ ایگری کریں گے کہ جو ایگزسٹنگ ہمارے جو یونٹس ہیں وہ اتنے بڑے ہو گئے ہوئے ہیں کہ دے ہیو بیکم ان مینیجیبل, اس میں ہمیں وہ بڑھانا پڑیں گے. سیاسی جماعتوں کے جو مختلف سیاسی جماعتوں کے منشور ہیں ان میں انہوں نے نئے پروونسز کی بات تو کی ہے جیسے ساؤدرن پنجاب کی تھی, تو لیکن میرا خیال ہے کہ وہ اس میں اس کو جو ایک کہتے ہیں نا کہ سیاسی رنگ وہ کچھ زیادہ دے دیا گیا ہے. ہمیں اس سے ہٹ کر تھوڑا سا یہ دیکھنا ہوگا, سیاست سے ہٹ کر کے لوگوں کو ان کی ڈور سٹیپ پر ان کے مسائل حل کرنے کے لیے, ان کو انصاف فراہم کرنے کے لیے ہمیں یہ سٹیپ جو ہیں وہ لینے پڑیں گے، نئے یونٹس بنانے پڑیں گے، اور یہ انشور کرنا ہوگا کہ دور دراز علاقوں سے، جس طرح وہ آپ سے پہلے بات ہو رہی تھی کہ ہنگیار ہاں سے جیسے ایک بندہ چل کے آ کے اس کا کوئی مسئلہ ہے تو وہ وہاں پر اس کو لاہور میں آل دا وے نہ آنا پڑے اور پھر پتہ چلے کہ جی وہاں پر سیکرٹری صاحب ہے ہی نہیں ہے یا یہ سب نہیں ہے. لیٹلی وہاں پر سادرن پنجاب میں، وہاں پر ان کا سادرن پنجاب کا سیکرٹریٹ بنایا گیا تھا اور وہاں پر غالباً ایک ایڈیشنل آئی جی اور ایڈیشنل چیف سیکرٹری بھی وہاں پر متعین کیے گئے تھے. لیکن بات پھر وہیں پہ آ جاتی ہے، ان کو بہت کم جو ہے وہ پاور یا اتھارٹی دی گئی تھی، ڈیلیگیٹ کی گئی تھی، جس سے وہ لوگوں کے مسائل جو ہیں وہاں پر وہ ایٹ دیئر ڈور اسٹیپ جو ہے وہ سالو کر سکیں. یہ اس سے محرومی پیدا ہوتی ہے، پارٹیسپیشن نہیں ہوگی تو اس سے محرومی پیدا ہوگی. تو اس محرومی کو دور کرنے کے لیے لازمی طور پر ہمیں جو ہے وہ نئے یونٹس جو ہیں ان کو بنانا پڑے گا، اور وہ یونٹس جو ہیں وہ ان کی جو اساس ہے وہ سیاسی نہ ہو، ان کی اساس جو ہے وہ گڈ گورننس ہو، تاکہ لوگوں کے مسئلے جو ہے نا وہ حل ہوئے.
سر وہاں تو ہر چیز ہی اب سیاسی ہوئی ہے، مجھے تو لگتا ہے آپ کے آئی جی پنجاب ڈاکٹر صاحب جو ہیں، مطلب آئی جی پنجاب ہیں بٹ ہی از آلسو پارٹ آف دا پالیٹکس. دس از ویری سیڈ سر، اٹس ویری سیڈ. یعنی ایوری تھنگ، آپ کے جرنلسٹ کو دیکھ لیں، دے آر پولرائزڈ، دے ہیو سم بڈی ٹو فیور. مگر کل عدلیہ نے اگر بیان دیا ہے تو آپ کے چند پالیٹیشنز نے اس کو بھی بڑا نیگیٹو لے لیا ہے، وہ اپنے طریقے سے پورٹری کر رہے ہیں کہ یہ مخصوص نشستوں کی بات نہیں ہے، یہ بات ہے عوامی ووٹ کے احترام کی، ریسپیکٹ ٹو دا ووٹرز، کے لوگوں نے جو ووٹ دیے اس کے حوالے سے. کیا ہر چیز بکاؤ ہو گئی ہے؟ آپ ابھی پاکستان سے آئے ہیں، ایمانداری سے بتائیں مجھے، کیا ہر چیز بک گئی ہے وہاں پہ؟
یہ بڑا ایک خیال ہے کہ آپ نے جو ہے وہ انانسریبل بھی ہے اور ایک دکھتی لگ ہے. یہ اس میں بڑے مسائل ہیں، اس میں کوئی ایک فیکٹر نہیں ہے. وہ جب سسٹم پورے کا پورا جو ہے نا ہمارا، اس میں جس طرح پہلے میں نے بات کی تھی، وہ اس میں سارے جتنے بھی اس کے اس سسٹم کے کہہ سکتے ہیں کہ آپ جو ایلیمنٹس ہیں اس کو بنانے میں، وہ سارے کے سارے ہی اس وقت وہ ایک جسے کہتے ہیں نا کہ وہ ان میں خرابی آ گئی ہے. تو وہ پھر خرابی سب اداروں میں بھی آ رہی ہے. سچی بات ہے کہ وہ اس میں کوئی ایکسیپشن نہیں رہی ہے، بلکہ جس ادارے میں کوئی وہ ایکسیپشن ہوگا وہ ایک اٹ ول بی ون آٹ آؤٹ میرے خیال میں، جس طرح کہنا چاہیے کہ وہ سارے کا سارا اس کا اس خرابی کے اندر جو ہیں وہ رنگے گئے ہیں. آپ آئی جی پنجاب کی بات کر رہے تھے، میں اس پہ ان کا کیا پولیٹیکل رول ہے یا کس طرح ہے میں اس پہ کچھ کہنا نہیں چاہوں گا، کیونکہ میں اس وقت وہاں پر نہیں ہوں کہ میں کچھ بات کر سکوں. لیکن ان کے کچھ اقدامات جو ہیں براہ کہ وہ بڑے اچھے ہیں، پولیس کو انہوں نے کافی
کے جھوٹ بولنے والا آدمی، انتہائی جھوٹا کرپٹ آدمی.
کوئی کام آپ کا جو ہے وہ
نہیں سر، میرا کوئی کام
یا آپ کے کسی جاننے والے کا یا کچھ
میرا کوئی. دیکھیے سر، میں آپ کو یہ کہتی ہوں کہ اگر ایف آئی اے becomes the part of a wrong system, I am against that FIA. اگر آئی ایس آئی میں ابڈکشن کرتے ہیں، آئی ایم اگینسٹ دیٹ سسٹم. یعنی آپ اس کا مطلب ہے تو جبر کا استعمال کر رہے ہیں نا، آپ طاقت کا استعمال کر رہے ہیں، آپ لوگوں کو مجبور کرنے کے بعد اگر یہ کر رہے ہیں تو دیٹس ایبسولیوٹلی رانگ.
نہیں تو آپ کے خیال میں کیا ہے اس وقت پاکستان میں جو معاشرہ ہے اوور آل، آپ دیکھیے نا وہ اس وقت جو آپ وہ گھٹن کی بات کر رہی تھیں، وہ گھٹن، وہ جبر، وہ ساری چیزیں وہ نہیں ہے، وہ پورا ایک معاشرہ اس کی زد میں آیا ہوا ہے.
سر از دیر اینی بڈی ہو کین برنگ دا چینج؟ آئی ایم جسٹ لکنگ فارورڈ فار دا پرسن ہو کین برنگ دا چینج.
یہ بات آپ کی ٹھیک ہے، بالکل صحیح ہے، لیکن چیز یہ ہے کہ وہ ایک اب آپ دیکھیے جو ایک کسی زمانے میں ایک ادب تخلیق ہوا کرتا تھا جسے مزاحمتی ادب کہا جاتا تھا پاکستان میں، مارشاء اللہ کے دور میں بھی تخلیق ہوتا، وہ ایسا ختم ہوا ہے کہ اب اس میں ایک تخلیقی ہنر لوگوں کا بالکل ختم ہو گیا ہے. ٹھیک ہے نا، تو میں سمجھتا ہوں کہ لوگوں کا تخلیقی ہنر بھی ختم ہو رہا ہے، ان کی سوچنے سمجھنے کی صلاحیت بھی ختم ہو رہی ہے، اور جو میجارٹی اگر کوئی چیز غلط بھی ہو، میجارٹی اس کو جسے کہتے ہیں نا کہ لوگوں کی ایک ول کے خلاف ان کے اوپر
نفسہ کرنا چاہتے ہیں, وحشی بننے پہ مجبور کر رہے ہیں.
تو آپ کا معاشرہ میرے خیال میں مورل لیس تقریباً اسی طرف جا رہا ہے, میں معذرت سے عرض کروں گا, اسی طرف جا رہا ہے.
میرا کنسرن یہ ہے کہ پولیٹیشین اپنے رائٹ کے لیے سبسڈیز بھی لے سکتا ہے, تنخواہ بھی بڑھا سکتا ہے, اب بھی عیش کرنے کے لیے آئے ہوئے ہیں, مگر ڈیوائڈ اینڈ رول انہوں نے برطانیہ والوں سے بڑا خوبصورت انداز میں سیکھا, اور جتنے برے طریقے سے انہوں نے پاکستان کو ڈیوائڈ اینڈ رول کر رہے ہیں, دیٹ از ایبسولیوٹلی رانگ. بہت سے لوگ اس وقت یہ سمجھیں گے کہ شاید میں کسی ایک بار میرا کسی ایک میں اس نوجوان 67% یوتھ کے ساتھ ہوں. اگر آپ کے یوتھ کو, آپ اپنے بچوں کو دیکھ لیجئے گا جتنے نارتھ امریکہ میں بیٹھے ہیں, نہ مانے آپ اپنے بچے کی بات, دوسرے دن آپ کا بچہ باہر کھڑا کر دے گا آپ کو. اور یہ کسی نے, بڑے بوڑھے نے کہا تھا کہ جب اولاد جوان ہو جائے اور آپ کے بیٹے کا جوتا آپ کے جوتے کے برابر ہو جائے تو باپ آپ تھوڑا جھک جایا کرتے ہوتے ہیں. آپ کے بڑے بڑے افسر ادھر سے نکلتے ہیں, اس ادارے میں چلے جاتے ہیں, اس ادارے سے نکلتے ہیں, اس ادارے میں چلے جاتے ہیں, آپ نوجوان کو تو پوزیشن ہی نہیں دے رہے. برین ڈرین آپ کے ملک میں, یہ ریفارم لانے والا کون ہے؟ کیا جنرل صاحب لے کے آئیں گے؟ کیا آئی ایس آئی وہ چینج لے کے آئے گی؟ کیا چینج پرائم منسٹر لے کے آئے گا؟ کہ پرائم منسٹر بیچارے کے پاس تو اپنے پاس اختیار نہیں ہے, کیونکہ وہ 9 پارٹیاں مل کے حکومت چلا رہی ہیں. تو ہاؤ وڈ تھنگز ورک؟
میں, آپ نے یہ بالکل صحیح بات کی, میں اسی کی طرف آ رہا تھا. ایک ایشو جو ہے جس کو ابھی آپ نے اس کو چھیڑا بھی, یہ جو ینگسٹرز کا ہے ہمارا, میں نے جس طرح پہلے آپ سے بات ہو رہی تھی کہ ہماری جو روایتی تعلیم ہے نا اسے ہمیں ختم کرنا پڑے گا, جو بابو بنانے والی اور ڈیسک پہ بیٹھ کر کام کرنے والوں کی, ہمیں اسکل کی طرف آنا پڑے گا, کیونکہ دنیا میں ڈیمانڈ اسکل ورکرز کی ہی ہے. ہمارا اب بدقسمتی جو ہے نا, وہ سب سے بڑی اس وقت جو چل رہی ہے وہ یہ ہے کہ ہمارا جو ٹیلنٹ ہے اس کی برین ڈرین ہو رہی ہے, اور تیزی سے ہو رہی ہے. پڑھے لکھے نوجوان وہاں سے نکل رہے ہیں, نوکریاں دستیاب نہیں ہیں, یا اگر نوکریاں ہیں تو وہ ان کی تعلیمی یا جو ان کا لیول ہے ایک ذہنی, اس کے معیار کے مطابق وہ نوکریاں ان کو نہیں مل رہی ہیں, اور آف کورس وہ پھر وہ جو اچھی جگہیں جہاں پر ان کو ملتی ہے وہ وہاں پر وہ چلے جاتے ہیں. اس کا نقصان شاید آپ کو 2-4-6 مہینے میں وہ نظر نہ آئے, لیکن ان دا لانگ رن بہت بڑا نقصان ہوگا ہمارے ملک کے لیے. اور اس برین ڈرین کی وجہ سے میں سمجھتا ہوں کہ جو پہلے ہی, جس طرح میں نے پہلے بات کی کہ تخلیقی صلاحیتیں, ویسے ہی ان کو ایک تو یہاں پر وہ ان کو پنپنے کا موقع بھی نہیں مل رہا ہے, اور دوسرے اس قسم کی ماحول بھی نہیں ہے کہ ان کو جو ہے وہ اپنا پوری صلاحیتیں جو ہیں وہ ظاہر کر سکیں نوجوان. تو باقی جو رہ جائیں گے وہ بالکل جسے آپ کہہ سکتے ہیں نا کہ وہ
مرے ہوئے رہ جائیں گے,
میں وہ لفظ نہیں استعمال کرنا چاہ رہا,
مرے ہوئے لوگ رہ جائیں گے.
0 = 0.
سر میں, آپ نے گورننس کے بارے میں بات کی, اینڈ گورننس کو بہتر کرنے کے لیے ایڈمنسٹریشن بڑھانی پڑے گی. ایڈمنسٹریشن کو بڑھانے کے لیے پاکستان میں پیسے چارج کیے جاتے ہیں. فرح گوگی بھی اسی اسکیم کا حصہ تھی, بشرا بی بی بھی اسی, عمران خان نے اپنا گھر بھی ڈونیٹ کیا ہوا. میں آج بھی یہ کہتی ہوں, میں کل بھی کہوں گی, میں پرسوں بھی یہ بات کہوں گی, مگر پوزیشن دینے کے لیے آپ اگر ایڈمنسٹریشن کو بڑھاتے ہیں تو آپ کوئی بھی چاہے اعلیٰ افسر رکھتے ہیں تو کروڑوں کے حساب سے تو یہ جو پولیٹیشن ہے یہ پیسے لیتا ہے. ایک چھوٹا سا کلپ سر آپ کو دکھانا چاہتی ہوں. ایف آئی اے کے یہ ڈائریکٹر جنرل ایف آئی اے بھی رہے ہیں. پاکستان میں انصاف کا فقدان 770 کا حصہ ہوا کرتے ہوتے ہیں کرنل انعام. پاکستان میں کسی کی جائیداد کے اوپر, یعنی اب وہاں چور کا ڈاکو کا رول ہے, پولیس ان کے ساتھ ملی ہوئی ہے, حالانکہ حق میں وقت کی ذمہ داری ہے کہ اگر اس طرح کا کوئی واقعہ ہو تو وہ پرسنلی لوگوں کو لائن اپ کرنے کے بعد چیزوں کو ریکٹیفائی کرے. اس ایک ویڈیو کو دیکھیے گا اور پھر اسی کا انالیسز لوں گی جناب سر سے میں لوں گی. آپ نے بہت بڑی پوزیشن کے اوپر کام کیا, لیٹس سی واٹ ہی سیز. آپ بھی دیکھیے اس کو.
यहाँ पिंडी में एक हाउसिंग सोसाइटी है, एक साहब ने घर खरीदा और उस घर में रहने लग गए। खरीदने के बाद उनके नाम पे ट्रांसफर हो गई, उनको पास पास मिल गया, सोसाइटी ने एडमिट कर लिया कि यू आर दी बोनाफाइड, वो कई महीनों से वहां रह रहे। अब इस दौरान किसी आदमी ने, इस बंदे ने घर बेचा था ना, उसको उसने अगवा करवाया किसी के साथ मिलकर, उसे जबरदस्ती कोई स्टाम्प और कुछ कागज लिखवा ली और लाकर उसने उस सोसाइटी के इंतजामियों को कहा ये घर हमें खाली करा दें, वी आर दी ओनर। उन्होंने कहा वो भी खाली करा दे, वो सारे मिले हुए थे। उन्होंने क्या किया, उस घर के बैर ताला लगाया और दो गार्ड खड़े कर दिए, अंदर से किसी को नहीं निकलने देना। पहले उनको कहा गया कि घर खाली करें, उसने कहा भाई मैं ओनर हूँ, रह रहा हूँ मैं, मैंने खरीदा हुआ और ये आपने मुझे पास दिया हुआ,
ये मेरे घर के डॉक्यूमेंट।
हाँ जी, उन्हें कहा नहीं हमें नहीं पता, बस आप घर खाली करें, ऊपर से हमें ऑर्डर है। उसने नहीं किया तो उन्हें ताला बैग से लगाया और बंदे खड़े कर दिए। घर के बाहर अफराद पर डिटेन इनसाइड, उसने वो जो ओनर है जिसने घर खरीदा उसका एक कजन भी अंदर है बेनोई, उसका वो सीरियसली बीमार है, उसका इलाज जारी है हॉस्पिटल में। वो बार बार उसे कह रहा है यार उसकी हालत ठीक नहीं है, मैंने हॉस्पिटल ले जाना, उसको भी नहीं ले जाने दिया गया। नतीजा चौथे दिन उसके अंदर डेथ वाकया होगी घर के अंदर। फिर उन्होंने गेट खोला, डेड बॉडी निकाली गई, तदफीन के लिए ले गया, वो गांव चले गया बेचारे। गांव से वापस आया फिर गार्ड बैठेंगे घर पे, फिर कब्जा। और उसके बाद उस बंदे ने हाई कोर्ट में रिट दायर की और हाई कोर्ट के जज साहब ने उस केस को सुना कि किस तरह मुझे जुर्माना फेल हुआ कि आपने बंदा अंदर ही मार दी, विद इन 7 डेज इसका जवाब जमा करा। लेकिन 7 डेज से पहले जज साहब की यहाँ से पिंडी से पोस्टिंग हो गई और उसके बाद वहां से हमें मैसेज मिल गया केस इज कैंसल्ड बाय ऑर्डर। जुलाई का वाक्य इस साल का,
ये जस्टिस आलिया के नोटिस में भी गया, मगर जस्टिस आलिया ने कहा कि स्टाफ की शॉर्टेज है। इसका मकसद ये है कि आपके मुल्क में जो वो कहते हैं ना जेड़ा लुच्चा हुई उच्चा, ठीक है, सो पावर का हथकंडा। और आप सोचिएगा कि जो महजब मुआशरे होते हैं कि अगर किसी की डेथ करवा दी, आपने उसको अंदर एबडक्ट करके रखा हुआ है, अंदर उसको आपने बंद करके रखा हुआ है, तो इसका तो पर्चा ही बहुत बड़ा। जो उस सोसाइटी के मुलाजमीन या पुलिस के अफसर जो बाहर खड़े हैं उन पे तो पर्चा ही इसका एक बंदे को मारने का बन जाता है कि आपने उसको फर्स्ट एड भी ना लेने दी। दिस इज व्हाट द निजाम इज। जो जरूरतमंद है वो अपने मरे हुए की FIR नहीं दर्ज कर सकता, तो वेयर इज द प्रॉब्लम, हु इज गोना टेक द इनिशिएटिव टू रेक्टिफाई ऑल दीज थिंग्स।
ये देखिए, ये बड़ा ही अनफॉर्चुनेट इंसिडेंट है जो अभी आपने।
अब करण इनाम साहब झूठ नहीं बोलते, मैं आपको एक बात बताती हूँ, ये आदमी मेरे दिल में बहुत रिस्पेक्ट है इस इंसान की, ये विदाउट फीस भी लोगों के लिए केसेस लड़ते हैं। इन्होंने परवेज मुशर्रफ को तब छोड़ा था जब इनको उसने कहा था वो जो उठाए गए लोग थे उनके लिए लफ्ज इस्तेमाल करते हैं,
सुप्रीम कोर्ट ने करते हैं ना मेरा ख्याल है।
जी, और ईमानदारी से बेशुमार लोगों के लिए ये आदमी लड़ रहा है विदाउट एनी फीस। क्या फरमाए,
ये इंसिडेंट को ये कब का है?
ये सर ये जून जुलाई अगस्त और ये सितंबर, ढाई महीने।
मेरा ख्याल है कि अगर तो ये उसमें इनकी पंजाब की जुरिस्डिक्शन हुआ पिंडी
में हुआ ना, मगर जस्टिस आलिया को जब लेटर लिखा तो जस्टिस आलिया ने ये कहा है कि हमारे पास रिसोर्सेज ही नहीं है, हमारे पास जजेज ही नहीं है, तो ये केस क्योंकि वो पार्टी जिसने स्टाम्प पे साइन लिया दे आर सो स्ट्रांग के एवरीबडी इज इन देयर कंट्रोल। सो ये जो भत्ता सिस्टम है जिसमें पैसा दे के सिफारिश करके आप हर आदमी को खरीदार कर लेते हैं, या वो जनरल का रिश्तेदार है या वो आपके किसी ताकतवर पॉलिटिशियन का वाकफकार है या दोस्त है, तो दैट्स व्हाट इज हैपनिंग। आपके जनाब सनाउल्ला साहब जो फैसलाबाद से हमारे मिनिस्टर भी रहे हैं, उनकी भी फेम यही है कि वो भी इसी तरह से जगहों के कब्जे ही हासिल किया करते थे।
मेरा ख्याल इसमें आईजी पंजाब को भी नोटिस लेना चाहिए। और जिस तरह
उसने पिया हुआ लस्सी पी हुई है, लस्सी पी के गाड़ी लस्सी पी के सोया हुआ है, लस्सी पेड़े वाली डॉक्टर साहब ने।
हम इस सिलसिले में कोर्ट को भी जो है वो नोटिस लेना चाहिए और इसमें मेरा ख्याल अगर जुडिशियल इंक्वायरी करवाएं तो बहुत ज्यादा बेहतर रहेगा, जुडिशियल इंक्वायरी इसमें हो।
सर केस ही नहीं लगने दे रहे,
क्योंकि इसकी बैकग्राउंड का मुझे इल्म नहीं है ना ज्यादा।
एनीवेज मैं सर आपको मुझे ये बताइएगा क्या चीज माने है, गवर्नेंस बेहतर करने के लिए एडमिनिस्ट्रेशन बढ़ाना पड़ेगी, और अगर आप अपने प्रोविंसेस ज्यादा कर देते हैं तो फिर तो आपको एडमिनिस्ट्रेशन बहुत ही ज्यादा बढ़ाना पड़ेगी, तो यू आर एट सच अ मतलब मेन पोजिशन डायरेक्टर जनरल FIA, डिड यू एवर टेबल दीज something for the reforms or the for the changes?
جی میں اس میں گزارش کرتا ہوں کہ ہم نے کچھ ایسی جگہوں پر جہاں پہلے ایف آئی اے کی ایگزسٹنس نہیں تھی, آفیسر نہیں تھے, تو وہاں پر اپنے ڈے آفیسز قائم کیے تھے کیونکہ وہاں پر ضرورت تھی ان آفیسز کی, لوگوں کے مسائل تھے. تو یہ ضروری نہیں ہوا کرتا تھا کہ یہ ہمیں نئے بندوں کو بھرتی کرنا پڑا ہے, بلکہ جو ایگزسٹنگ ہمارا سٹاف ہوا کرتا تھا ہم اس سے بھی کام لے لیتے تھے. تو بائی روٹیشن جو ہے وہ ان کو وہاں پر بھیجا جا سکتا ہے, وہ کوئی ایسا ایشو نہیں ہے. لیکن اس میں جس طرح میں نے پہلے بات کی تھی کہ وہاں کے لوکلز کی جو پارٹیسپیشن ہے وہ اگر ہو جائے تو وہ زیادہ بہتر ہے. اگر وہاں کے رہنے والوں کو ہی ان ڈپارٹمنٹس میں بھرتی کیا جائے جو میرٹ پہ آتے ہیں تو میرا خیال ہے کہ وہ اس میں زیادہ بہتر ہوگا. اتنا لمبا چوڑا سٹاف نہ رکھیں, لیکن یہ ہے کہ جو بیسک سٹاف ہو, جو جسے کہہ سکتے کہ جو ان کی کم سے کم ضروریات پوری کر سکتا ہو, وہ تو اس کو رکھنے میں کوئی اتنے زیادہ جو ہے وہ اخراجات انوالو اس میں نہیں ہوں گے میرے خیال کے مطابق. یہ اسی طرح دوسرے محکموں کے لیے جو ہے وہ بھی کیا جا سکتا ہے.
بہت شکریہ سر, مجھے بہت پیار بھی آ رہا ہے سر کے اوپر, محمد انور ویرک کے اوپر. وہ کہتے ہیں نا کہ وہاں جو لوگ نوکری کر رہے ہیں وہ بھی بےچارے اپنی نوکری بچانے کے مسئلے میں ہیں, اور وہ جو ریٹائر ہو گئے ہیں یا تو ان کی پینشن روک لی جاتی ہے یا ان کے بینیفٹس روک لیے جاتے ہیں. تو یہ تو سر غلامی کی زندگی ہے, انتہائی غلامی کی زندگی. اور میں آپ کو کہتی ہوں, میں ہمیشہ سے پچھلے 2 سال سے میں یہ بات کہہ رہی ہوں کہ جب بہت سکوت ہوتا ہے نا تو وہ بہت بڑے طوفان کی علامت ہوتی ہے, جب سمندر ایک دم سے پرسکون ہوتا ہے تو وہ بہت بڑے طوفان کی علامت ہوتی ہے, اور پھر جب آتش فشاں پھٹتے ہیں تو وہ بہت برے طریقے سے پھٹتے ہیں. اور خاص طور پہ وہ قوم جس کو تعلیم سے شعور سے دور رکھا گیا, جس کے نوجوان کو نوکری نہیں مل رہی, تو وہ نوجوان تو سر وحشیوں سے بدتر طریقے سے ٹکڑے کر کے کھا جائے گا ان لوگوں
کے. آپ نے سمرائز کر دیا بس ساری چیزوں کو, اس کے علاوہ تو کچھ بولنے
کس کے کام تک پہنچاؤں. جو با اثر لوگ ہیں دے ڈونٹ کیئر, اور انہی میں سے ہی 4 بندے کل کو اٹھ کے کتاب لکھ لیں گے.
صحیح کہا
آپ نے, کچھ نہیں کہنا.
ہم
آپ بہت
ریٹائرمنٹ کے بعد جتنا ہمارا, میں نے وہ پہلے بھی آپ سے جو آف دی ریکارڈ آپ سے بات ہو رہی تھی کہ کنٹریبیوشن ہی ہے نا, تھوڑی بہت جو کر سکتے ہیں, جو اس وقت سروس میں ہیں وہ زیادہ کنٹریبیوٹ کریں حالات کو بہتر بنانے کے لیے. جو ریٹائرڈ ہو گئے ہیں وہ اپنے ایکسپیرینس کی روشنی میں وہ بتائیں ان کو, اور وہ پھر ان کا کنٹریبیوشن ہوگا.
سر آئی پی پیز جب بنے, یا بہت سے لوگ جو ریٹائر ہوئے آرمی کے فوجی بھی ہیں بتیرے, اور بتیرے اور بیوروکریٹ بھی ہیں, بتیرے اور ڈپارٹمنٹ ہیں, جنہوں نے یہ کہا کہ یا پاکستان کے کانٹریکٹس جنہوں نے لیے, انہوں نے کہا جی ہمیں کچھ پیسہ جو ہے نا اتنے پرسنٹ آپ امریکن ڈالر میں باہر دیں گے. بہت سے لوگوں نے ریٹائرمنٹ لی, انہوں نے کہا جی ہم پاکستانی روپے میں ریٹائرمنٹ. یعنی آپ اتنی بڑی بڑی پوزیشن تک آپ نے حکومت کی اس ملک کے غریب لوگوں کے اوپر, ان لوگوں کے اوپر, اور جب آپ ریٹائر ہوئے تو آپ کو پینشن بھی چاہیے امریکن ڈالر میں, اور آپ کو ابراڈ پینشن کے پیسے, اور گورنمنٹ آف پاکستان دے رہی ہے. آپ نے پینشن روپوں میں لینے کی ہمی بھری کہ آپ نے بھی امریکن ڈالر میں لی؟
بالکل, میں تو نو یو آر آلویز ویلکم. میں تو روپے میں لیتا ہوں, اور روپے میں چونکہ وہ اس کی ویلیو بھی بالکل کم ہو گئی ہے, تو آپ کہہ سکتی ہیں وہ میری پینشن جو ہے بھی کم رہ گئی ہے جس بینک میں پاکستان میں آتی ہے لاہور میں, اس سے میں وہ ڈرا کرتا ہوں. لیکن وہ جو جسے کہتے ہیں اس کی جو ویلیو ہے وہ 50% لیس ہو گئی ہے.
ویری سیڈ, ویری سیڈ. میں بڑے دکھی دل کے ساتھ پاکستان کے لیے کسی نہ کسی کو, ڈو یو تھنک کہ آپ کو فیوچر میں کوئی ایسا شخص نظر آتا ہے؟ کیونکہ عمران خان کے دور میں بیوروکریسی نے عمران خان کی گورنمنٹ کو بالکل, کچھ ان کی اپنی غلطیاں دی, کچھ شہر دے لوگ بھی ظالم سن, کچھ سانو مرن دا شوق بھی سی, کچھ اسی بندے اپنے گرد غلط کٹھے کر لے, کچھ اسی کسی دی سنی نہ, ٹھیک ہے, کچھ اسی جذباتی بھی ہو گئے, تو کچھ بیوروکریسی نے بالکل ساتھ ہی نہ دیتا. جج بھی انہوں دے اپنے اور وزیر بھی انہوں دے اپنے. تو آپ کو کوئی ہوپ لگتی ہے؟
ہوپ سے تو سلسلہ چلتا ہے سارا, ہوپ رکھنی چاہیے. لیکن جو آج کل کا جو وہاں پر جسے کہتے ہیں نا آپ, جو سٹف ہے اویلیبل سٹف ہے, اس سے ہوپ رکھنا میرے خیال کے مطابق جو ہے نا وہ پھر ہوپ نہ رکھنے کے مطابق مترادفی ہے. میرے خیال میں بہت کوشش کرنی پڑے گی, بہت کوشش کرنی پڑے گی. لیکن اس میں ہر ایک انڈیویجول کو خود اپنا جائزہ لے کر اپنے آپ کو ٹھیک کرنا ہوگا, تب جا کر یہ معاشرہ ٹھیک ہوگا.
بہت شکریہ, بہت شکریہ سر آپ کا, اور جناب محمد انور ورق صاحب ڈائریکٹر جنرل ایف آئی اے پاکستان رہے. آپ کی ریٹائرمنٹ سر کس سال میں ہوئی تھی؟
میری ریٹائرمنٹ جی 2016 میں, 8 years ago.
2016 میں ہوئی تھی. بہت شکریہ سر, آپ اپنا کوئی اور پیغام دیں گے کہ سرائی کی صوبہ بننے کی ایک ہوپ نظر آ رہی تھی, وہ کیوں کھٹائی میں پڑ گیا؟
میں نے وہ جس طرح پہلے گزارش کی تھی کہ جب معاملات کے اوپر وہ ایک سیاسی غلاف چڑھا دیا جاتا ہے نا, تو اس کا یہی انجام ہوتا ہے. وہ اس کو اگر وہ انتظامی طور پر بناتے تو وہ بہت زیادہ اچھا ہونا تھا. لیکن جب سیاسی, ان کو یہ پتا ہو کہ یہاں پر کرنے کا جو ہے وہ اگر صوبہ بنایا جاتا ہے تو سندھ میں بھی مسئلہ ہوگا ہمارے لیے, وہاں پر بھی پھر ایک بنانا پڑے گا, اور پھر ہماری سیٹس جو ہیں ان کا بھی مسئلہ ہو جائے گا. تو وہ پھر اس طرح معاملات جو ہے وہ کھٹائی میں پڑتے چلے جاتے ہیں, وہ پھر کبھی بھی حل نہیں ہوتے فائنلی. یہ اس کی وجہ سے میرے خیال میں یہ سارا معاملہ جو ہے وہ ابھی تک لٹکا ہوا ہے. لیکن جلد یا بدیر ان کو یہ کرنا پڑے گا زیادہ صوبوں والا. اس کے علاوہ کوئی حل گورننس کو اچھا کرنے کے لیے جو ہے نا, پبلک پارٹیسپیشن کو بڑھانے کے لیے اور کوئی حل میرے خیال میں نظر نہیں آتا.
بہت شکریہ سر,
آپ کا بھی بہت بہت شکریہ.
بہت شکریہ. میں اس کو کنکلوڈ کروں گی. دیکھیے صاحب, میں آپ تمام کو کہتی ہوں, آپ بھی کہیں گے کہ اٹ ناٹ ادھوری نالج, میں ریفرنس کے ساتھ آپ کے ساتھ شیئر کرنا چاہتی ہوں. جیسے جنرل فیض چشتی کی کتاب جس کو مجھے پڑھنے کا موقع ملا, پاکستان میں بعض اوقات بڑی اہم پوزیشنز کے اوپر بھی جو لوگ بیٹھے ہیں وہ بھی کہانیوں کو افسانوی انداز دے دیا کرتے ہیں. میں ایک آرٹیکل پیراگراف دیتی ہوں. ایز وہ کہتے ہیں, آئی وینٹ ٹو ریسرچ وار گیمنگ ڈپارٹمنٹ منسٹری آف ڈیفینس میں انہوں نے وزٹ کیا. وہاں ڈاکٹر قریشی جو ریسرچ آفیسر لگے ہوئے تھے, اور انہوں نے کہا کہ چھم اور جوڑیاں کا, آپ کو پتا ہی ہے وار کا جو حصہ تھا 1965 کا, تو کہتے کیونکہ چھم اور جوڑیاں کی میری سامنے تمام کی تمام حقیقت میرے سامنے تھی, تو میں نے وہ وار اینڈ گیمنگ کا میں نے کہا اچھا ذرا آپ مجھے سنائیں. اب وہ کہتے جب میں نے وہ پورا کا پورا وار اینڈ گیمنگ کا دیکھا تو آئی کوئکلی ریئلائز دیٹ ڈیٹا فیڈ ان ٹو دا وار گیم آن بہاف آف دا اٹیکنگ بٹالینز اینڈ بریگیڈ واز انٹائرلی رانگ. انہوں نے سارا کا سارا ایک فرضی کہانی سی بنا کے کر دی تھی, کیونکہ انہوں نے گراؤنڈ فیکٹس ور ٹوٹل ڈفرنٹ. پاکستان میں صوبے بنانے کی اگر بات کرتے ہیں, اور اگر آپ بلوچستان کے صوبے کو جب میں آج دیکھتی ہوں, اور کل کرو کو آپ دیکھیے گا کے پی کے ساتھ بھی یہی ہونا ہے, پنجاب سے ساری کی ساری ریپرزینٹیشن آ رہی ہے مسلم لیگ نون کی طرف سے, سندھ کی طرف سے ساری کی ساری ریپرزینٹیشن آ رہی ہے پیپلز پارٹی کی طرف سے. ایم کیو ایم کو آپ پلڑے برابر کرنے کے لیے استعمال کرتے ہیں. اسی کتاب کا میں حوالہ آپ کو دینا چاہتی ہوں. جب ویسٹ اینڈ ایسٹ پاکستان تھا تو فیض چشتی کہتے ہیں کہ میں نے مشورے دیے, یہ چھ چیزیں دی کہ بہت ساری چیزیں یا انڈسٹری ایسی تھی جو کہ ویسٹ پاکستان میں تھی, دے نیور پرووائڈیڈ دوز فیسلٹیز ٹو ایسٹ پاکستان. حالانکہ ایسٹ پاکستان کی پاپولیشن بھی زیادہ تھی, دے ور مور ایجوکیٹڈ, دے ور فائنر پیپل, مگر مغرب نے اپنی تسلط کو قائم رکھنا چاہا. دا پاکستان ملٹری اکیڈمی واز ان ویسٹ پاکستان, ویئر ایز دا بلک آف دی پاپولیشن واز ان دا ایسٹ پاکستان. دا ایسٹ وانٹیڈ ٹریننگ فیسلٹیز آف اٹس اون. اگر وہ چاہتے تھے تو ان کو چاہیے تھا کہ ایک ملٹری اکیڈمی ویسٹ پاکستان میں بھی بنا دیتے. سیم وے آپ کریں نا کور بلوچستان کو, میرے ملک کا صوبہ ہے. ایسٹ پاکستان واز موسٹلی اکوپڈ ود دا چائنیز ویپنز, یہ بات غور کرنے کی ہے. ایسٹ پاکستان واز موسٹلی اکوپڈ ود دا چائنیز ویپنز. فار دیئر ٹریننگ دے ہیڈ ٹو کم ٹو انفینٹری اسکول ان کوئٹہ. ان کے پاس ایک انفینٹری اسکول بھی نہیں تھا. آپ نے بنگلہ ویسٹ پاکستان ایسٹ پاکستان میں ایک انفینٹری اسکول ہی بنوا دیتے, پاپولیشن کتنی زیادہ تھی. اٹ واز ریکمینڈیڈ دیٹ این انفینٹری اسکول واز ونگ آف چائنیز ویپنز اوپن ان ایسٹ پاکستان, مگر نہیں جی نہیں کھولا. اگلی بات پہ آ جائے, جنگل اینڈ ریورائن وارفیئر ور دی اسپیشلٹیز آف دا ایسٹ پاکستان, دیر واز نو کمپیریٹو ریورز آف جنگل ان ویسٹ پاکستان, سو اٹ وڈ بی بینیفیشل ٹو ہیو جنگل اینڈ ریورائن وارفیئر اسکول اسٹارٹیڈ ان ایسٹ پاکستان. اچھا وہ چیزیں وہاں کی تھیں, پانی زیادہ تھا, جنگل زیادہ تھے, ریور زیادہ تھے, ویسٹ پاکستان میں نہیں تھی, مگر اس کی ٹریننگ کے لیے بھی ان کو ویسٹ پاکستان آنا پڑتا تھا, ان کو کہیں بھی انہوں نے وہ طاقت فراہم نہیں کی تھی. اگلی پہ آئیے گا, ان دا فیلڈ آف ڈیفینس پروڈکشن فیسلٹیز لائک دوز اویلیبل ایٹ دا پاکستان آرڈیننس فیکٹری, دے نیور ہیڈ اینی انسٹیٹیوشن لائک آرڈیننس فیکٹری ان ایسٹ پاکستان. Exactly they are doing same with the Balochistan, they are doing exactly same in KPK. Sindh mein vadere hain, wo bhi hukumat kar rahe hain, Punjab ke vadere hain, wo bhi hukumat kar rahe hain, magar ان دو صوبوں کے ساتھ زیادتی ہو رہی ہے. اگر ان کے کبھی لیڈرز آئے, جیسے کاکڑ صاحب جیسے آئے, اس سے پہلے بھی ایک جنرل کاکڑ بھی آئے تھے, دے ور کمپرومائزڈ, دے ڈڈ کمپرومائز. ایک اور ایسٹ اور ویسٹ پاکستان کا کمپیرزن, دیر ور ویری فیو ایئر ڈیفینس یونٹس ان ایسٹ پاکستان, دیر واز اے نیڈ آف ٹو کریٹ سم مور اینڈ سینڈ سم فرام دا ویسٹ. آپ نے کہیں بھی اس کو ایکول رائٹ نہیں دیا تھا, آبادی حالانکہ وہاں کی زیادہ تھی. دا کانسپٹ آف ہیونگ ون لوجسٹک ایریا ہیڈ کوارٹر, جناب وہ جو ہمارے وڈیرے تھے وہ کہتے تھے ون لوجسٹک ایریا دیٹ از ویسٹ پاکستان, اور ویسٹ پاکستان ول پرووائڈ ایوری تھنگ ٹو ایسٹ پاکستان. بھٹو صاحب کی ایک بات کو تو آپ سب نے ہائی لائٹ کیا ہوا, ادھر تم ادھر ہم, تو ادھر ہم کے بیچ میں تمام کی تمام فیسلٹیز تو ادھر رکھی ہوئی تھی, اور آج آپ ویسٹ پاکستان ایسٹ پاکستان کا تو معاملہ ہوا تھا. ایسٹ پاکستان والے تو آج بھی قائد اعظم کو فالو کر رہے ہیں, مگر ویسٹ پاکستان والے کہاں سوئے ہوئے. آپ میں امیر لوگ ہیں جو حکومت کرنا چاہتے ہیں, مراعات لینا چاہتے ہیں, غریب آدمی یہ پس رہا ہے, اور اگر یہ غریب آدمی اسی طرح پستا رہا تو پھر نتائج آپ کے سامنے ہیں. Somebody has to wake up. جناب سر آپ کا بہت شکریہ,
تھینک یو,
میں احسان مند ہوں آپ کی, اور طارق آپ کا بہت شکریہ, آپ کے بھائی صاحب کا بہت شکریہ. ایک چھوٹا سا واقعہ کوٹ کرتی چلوں, آپ کی ترقی تھی اور کہتے ہیں کہ جو اوپر کے ادارے والے ہیں انہوں نے ان کے بھائی کو کال کیا اور انہوں نے کہا جی فلانے بندے, آپ ہی سنا دیجیے اگر سنا دیں.
کوئی نہیں,
انہوں نے ان کے بھائی کو کال کیا تو کسی بندے نے کہا کہ جی ساڈا بندہ پرتی کرانا ہے, انہوں نے کہا جی وہ میری گال نہیں ماندا, میں کتے, ان کو نہیں پتا تھا کون ہے یہ. ایک مطلب ایک لحاظ سے میرا خیال ہے چیک ویک تو کرتے ہیں, مگر پھر ظاہر ہے ان کی انٹیگریٹی کا پتا چلا اور الٹیمیٹلی ہی گاٹ دا پوزیشن. سر تھینک یو ویری مچ جناب انور ویرک صاحب, ان شاء اللہ اسٹے ٹیونڈ, ول بی ود یو آفٹر سم کمرشل. This is Pakistan.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
770 AM دیا نشریات سنن تے حالات حاضرہ تو باخبر رہن دے واسطے نیوز انفارمیشن انالیسس الیکٹرک گڈیاں دے وچ ای آواز آفیشیل ایپ یا ساڈی ویب سائٹ eawaz.com, لوکل نمبر 6478724900.
सिटी ऑफ ब्रैम्पटन वालों एक सुनेहा, ब्रैम्पटन नु माण है शानदार कलाकारा समूहा ते संस्थावां दे जश्न मनाउन दा, जो कि मुफ्त ते दिलचस्प कला दे तजर्बे भाईचारे विच ल्यांदे हन. जेकर तुसी भी एक वर्कशॉप अजमाउन विच दिलचस्पी रखदे हो, जां फिर एक कलाकार गलबात विच शामिल होना चाहुंदे हो, जां फिर नवे हुनर नु सिखणा जां प्रदर्शन करना चाहुंदे हो, तां सभ्याचारक दिनां दौरान यानी कि 20 सितंबर तों 13 अक्टूबर तक हर एक अते हर उम्र लई कुछ ना कुछ है. होर जानकारी लई brampton.ca/culturedays ते जाओ.
ਜਿੰਨਾ ਵੀ ਸੋਹਣਾ ਹੋਵੇ ਉਹ ਤੁਹਾਡੀ ਬਿਨਾ ਨਹੀਂ ਹੋ ਜਾਂਦਾ।
ਆਪਣੀ ਕਮਿਊਨਿਟੀ ਦਾ ਸਭ ਤੋਂ ਵੱਡਾ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਵਾਲਾ ਤੇ ਸਭ ਤੋਂ ਪੁਰਾਣਾ ਸੋਢੀ ਫਰਨੀਚਰ ਹਰ ਘਰ ਦੀ ਪਹਿਚਾਣ ਬਣ ਚੁੱਕਿਆ ਹੈ।
ਉਹ ਫਿਰ ਬਣੇ ਵੀ ਕਿਉਂ ਨਾ, ਕਿਉਂਕਿ ਬੈਡਰੂਮ ਸੈੱਟ, ਸੋਫਾ ਸੈੱਟ, ਮੈਟ੍ਰੇਸਿਸ, ਡਾਇਨਿੰਗ ਟੇਬਲ, ਡੈਕੋਰੇਟਿਵ ਆਈਟਮਸ, ਗੱਲ ਕੀਜੀ ਸਾਰੇ ਘਰ ਦਾ ਫਰਨੀਚਰ ਵਧੀਆ ਕੁਆਲਿਟੀ ਤੇ ਡਿਸਕਾਊਂਟਡ ਪ੍ਰਾਈਸ ਤੇ ਮਿਲ ਜਾਂਦਾ। ਸੋਢੀ ਫਰਨੀਚਰ ਤੋਂ 3 ਸਾਲ ਲਈ ਨੋ ਵਿਆਜ,
142 ਕੈਨੇਡੀ ਰੋਡ, ਬ੍ਰੈਂਪਟਨ, 9058747171।
काश पैसे घर भेजना आसान और सुविधाजनक होता। सीआईबीसी ग्लोबल मनी ट्रांसफर के जरिए आपके प्रियजन उसी दिन कैश पिकअप सर्विस के साथ लोकल मनीग्राम एजेंट से कैश उठा सकते हैं। इसका मतलब है कि वे कैश उसी दिन ले सकते हैं जैसे कि ये दिन और ये दिन। अगर आप खुशियां मारने जा रहे हैं तो $0 CIBC ट्रांसफर फी के साथ कैश पिकअप सर्विस के जरिए भेजें। CIBC.com/cashpickup पर जाएं। शर्तें और CIBC फॉरेन एक्सचेंज रेट्स लागू। CIBC एम्बिशंस मेड रियल।
इस महीने मेरी सेविंग $400 हुई है।
मेरी सेविंग $350।
मेरी सेविंग सिर्फ $100।
और मेरी सेविंग सबसे ज्यादा हुई है। मैंने सेव किए हैं $1,775।
क्या चमत्कार किया, मुझे भी गुर सिखाओ ना।
कोई बात सादा सी है, हमारे पास 2 गाड़ियां और 1 घर है और इन सब की इंश्योरेंस मिलाकर मैंने जबरदस्त सेविंग की है और ये जादू किया है ऑल स्टेट पिकरिंग एजेंसी के राजा पाशा ने। आप भी अपनी गाड़ी और घर की इंश्योरेंस में खूब सेविंग कर सकते हैं। टर्म एंड कंडीशन अप्लाई। ऑल स्टेट पिकरिंग एजेंसी के राजा बाशा 6472903773 6472903773।
साडे कोल योजना है जो कि ओंटारियो नु जोड़ रही है। रोजाना आवाजाही नु कटाउन लई नवीं सड़कां ते हाईवेज दा निर्माण अते वध रहे इलाकियां नु जोड़न लई पब्लिक ट्रांसिट दा विस्तार। ਇਹ ਸਭ ਇਸ ਲਈ ਤਾਂ ਜੋ ਤੁਸੀਂ ਤੇਜ਼ੀ ਨਾਲ, ਸੁਰੱਖਿਅਤ ਅਤੇ ਆਸਾਨੀ ਨਾਲ ਆਉਣ ਜਾਣ ਕਰ ਸਕੋ। ontario.ca/builds ਤੇ ਜਾ ਕੇ ਹੋਰ ਜਾਣੋ। ਇਸ ਦੀ ਅਦਾਇਗੀ ਓਨਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ।
ਟਰੱਕ ਕਾ ਘੂਮਤਾ ਪਹੀਆ ਕੈਨੇਡਾ ਕੀ ਮੁਇਸ਼ਤ ਕੀ ਤਰੱਕੀ ਕਾ ਜ਼ਾਮਿਨ। ਆਪਕਾ ਟਰੱਕ ਸੜਕੋਂ ਪਰ ਰਾਜ ਕਰੇ ਔਰ ਕੈਨੇਡਾ ਕੀ ਮੁਇਸ਼ਤ ਤਰੱਕੀ ਕੀ ਰਾਹ ਪਰ ਗਾਮਜ਼ਨ ਰਹੇ। ट्रक मैनुअल या फिर ऑटोमेटिक, ट्रक की बेहतरीन सर्विस के लिए क्विक ट्रक लियो थ्रू आउट ओंटारियो। नो अपॉइंटमेंट नीडेड, ड्राइव थ्रू फैसिलिटी, वन स्टॉप शॉप। अब तीसरी लोकेशन एग्जिट 579 फ्रॉम हाईवे 401 इन नैपनी। क्विक ट्रक लियो 519-622-0660, quicktruckcube.com।
ਬ੍ਰੈਂਪਟਨ ਅੱਗ ਤੋਂ ਸੁਰੱਖਿਅਤ ਰਹੋ। 28 ਸਤੰਬਰ ਨੂੰ ਅੱਗ ਸੁਰੱਖਿਆ ਦੇ 1 ਦਿਨ ਲਈ ਕੈਸੀ ਕੈਂਪਬੈਲ ਕਮਿਊਨਿਟੀ ਸੈਂਟਰ ਵਿੱਚ ਸਵੇਰੇ 10 ਵਜੇ ਤੋਂ ਦੁਪਹਿਰ 2 ਵਜੇ ਤੱਕ ਸਾਡੇ ਨਾਲ ਜੁੜੋ ਅਤੇ ਫਾਇਰ ਅਲਾਰਮ ਦੀ ਜਾਂਚ ਲਈ 50,000 ਵਾਅਦੇ ਸੁਰੱਖਿਅਤ ਕਰਨ ਵਿੱਚ ਸਾਡੀ ਮਦਦ ਕਰੋ। ਫਾਇਰ ਡਿਪਾਰਟਮੈਂਟ ਦੇ ਸਟਾਫ ਨੂੰ ਮਿਲੋ, ਜੀਵਨ ਬਚਾਉਣ ਦੇ ਸੁਝਾਅ ਸਿੱਖੋ ਅਤੇ ਆਨਲਾਈਨ ਜਾਂ ਵਿਅਕਤੀਗਤ ਤੌਰ ਤੇ ਆਪਣਾ ਵਾਅਦਾ ਸਾਡੇ ਨਾਲ ਸਾਂਝਾ ਕਰੋ। ਜ਼ਿਆਦਾ ਜਾਣਕਾਰੀ ਲਈ ਅੱਜ ਹੀ ਵਿਜ਼ਿਟ ਕਰੋ brampton.ca/savedbythebeef।
ਇਹ ਸੰਦੇਸ਼ ਜਰਾ ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ। ਗੌਰਮੈਂਟ ਗ੍ਰਾਂਟ ਬੱਚਿਆਂ ਅਤੇ ਪਰਿਵਾਰਾਂ ਵਾਸਤੇ ਉਪਲਬਧ ਹੈ। ਅਗਰ ਤੁਹਾਡੀ ਇਨਕਮ $60,000 ਤੋਂ ਘੱਟ ਹੈ ਤੇ ਤੁਹਾਡੇ ਬੱਚੇ 12 ਸਾਲ ਤੋਂ ਘੱਟ ਉਮਰ ਦੇ ਹਨ ਤਾਂ ਤੁਹਾਨੂੰ ਗੌਰਮੈਂਟ ਤੋਂ $12,000 ਤੋਂ ਲੈ ਕੇ $60,000 ਤੱਕ ਦੀ ਗ੍ਰਾਂਟ ਮਿਲ ਸਕਦੀ ਹੈ। ਇਹ ਪੈਸਾ ਤੁਹਾਡੇ ਅਕਾਊਂਟ ਵਿੱਚ 3 ਹਫ਼ਤਿਆਂ ਦੇ ਅੰਦਰ ਅੰਦਰ ਆ ਸਕਦਾ ਹੈ। ਇਹ ਗੌਰਮੈਂਟ ਗ੍ਰਾਂਟ ਸਰਵਿਸ ਓਨਟੈਰੀਓ, ਅਲਬਰਟਾ ਅਤੇ BC ਵਿੱਚ ਉਪਲਬਧ ਹੈ। ਹੋਰ ਜਾਣਕਾਰੀ ਲਈ ਸ਼ਾਵੇਜ਼ ਦੇ ਨਾਲ 647-769-0241
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اس لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے۔ میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، PR رینوولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں۔ kanem solutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں۔ ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں۔
Grill in the Hut, Mrs. Saga mein order via phone, Imran bhai ko call kare।
Intihai lazeez biryani khana ho ya phir kadai khana ho ya phir steaks ko enjoy karna hai to aap order place kijiye 9054058383। Grill in the Hut।
Hamara mansooba Ontario ko connect kar raha hai।
हम रोजाना के सफर को कम करने के लिए नई सड़कों और हाईवेज की तामीर कर रहे हैं और बढ़ते हुए इलाकों को मुंसलिक करने के लिए अवामी ट्रांजिट को वसत दे रहे हैं ताकि आपका सफर तेज, महफूज और आसान हो। मजीद मालूमात ontario.ca/builds पर मौजूद हैं। इसकी अदायगी ऑन्टेरियो की हुकूमत की जानिब से की गई है।
जी सामान नाजरू, वेलकम बैक अगेन। एंड 4:38 हमारी घड़ियों में हो चुके हैं और सब आपको मैं ले चलूंगा आपकी मुलाकात करवाने के लिए शिराज शफीक साहब से। शिराज शफीक का ताल्लुक अकाल मॉर्गेज से है। 4165028000 इनका फोन नंबर है। शिराज, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। सर कैसे हैं आप?
माजिद भाई अल्लाह ताला का शुक्र है, आप सुना ठीक है?
अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह। बताइए जरा शिराज शफीक एंड अकाल मॉर्गेजेस के बारे में पहले।
माजिद भाई, हम लोग अकाल मॉर्गेज वाले जो हैं वो बेसिकली पिछले 20-22 साल से मॉर्गेज इंडस्ट्री के अंदर हम लोग सोल्यूशन बेस्ड सर्विसेज प्रोवाइड कर रहे हैं। किसी भी किस्म की सिचुएशन हो, अकाल मॉर्गेज अपने नाम और काम दोनों की वजह से जानी जाती है। आपको किसी भी किस्म की मॉर्गेज चाहिए, चाहे आप कोई रेजिडेंशियल मॉर्गेज देख रहे हैं या आपको कोई कमर्शियल मॉर्गेज चाहिए या किसी किस्म की भी कोई लाइन ऑफ क्रेडिट चाहिए, होम इक्विटी लाइन ऑफ क्रेडिट चाहिए या आपको कोई प्लान बन रहा है फ्यूचर के अंदर, आपको बिजनेस बाय करना चाह रहे हैं तो उसके लिए बिजनेस लोन चाहिए या कोई किसी किस्म का भी कोई ट्रकिंग इक्विपमेंट बाय करना चाह रहे हैं तो उसके लिए लोन चाहिए, इन सब चीजों के लिए आप मेरे साथ प्राप्त कर सकते हैं। जी मेरा नंबर नोट कर लें, शिराज शफीक अकाल मॉर्गेजेस,
416-502-8000 हमारा फोन नंबर है। शिराज, आज किस टॉपिक पे बात करेंगे आप?
माजिद भाई, बेसिकली आज मैं बात करना चाहूंगा मॉर्गेज रिन्यूअल विद बी लैंडर्स। हमारे वो बहन भाई जो किसी भी वजह से इस वक्त अपनी करंट सिचुएशन में ए लैंडर पे क्वालिफाई नहीं कर पाते, चाहे वो इनकम की वजह से नहीं क्वालिफाई कर पाते या क्रेडिट स्कोर की वजह से क्वालिफाई नहीं कर पा रहे या फिर उन्होंने कोई पास्ट कंज्यूमर प्रपोजल की हुई है किसी भी वजह से। बेसिकली बी लैंडर जो है माजिद भाई ये है छोटे बैंक, तो हम लोग वक्ती तौर पे अपने बहन भाइयों को जो है ना वो फ्लेक्सिबल होते हैं एज कम्पेयर टू ए लैंडर, तो वक्ती तौर पे हम लोग उनकी जो फाइनेंशियल सर्विसेज है ना वो बी लैंडर से लेके उनको पूरी करके देते हैं क्योंकि बी लैंडर फ्लेक्सिबल है, वो इतनी उनकी हार्ड रूल्स नहीं है एज जिस तरह से हमारे ए लैंडर्स के होते हैं। अगर किसी का कोई क्रेडिट स्कोर कम भी है या इनकम कम भी है तो उनमें इतनी फ्लेक्सिबिलिटी होती है कि वो वक्ती तौर पे आपकी जो फाइनेंशियल सर्विसेज है ना उनको पूरा कर देते हैं। हम लोग जब भी आपको बी लैंडर से मॉर्गेज लेके देते हैं ना तो आपकी सिचुएशन के हिसाब से लेके देते हैं। अगर आप आज किसी वजह से क्वालिफाई नहीं कर पा रहे, लेट से कि आप इनकम की वजह से या क्रेडिट स्कोर की वजह से नहीं क्वालिफाई कर पा रहे, तो हम देख रहे हैं कि यार नेक्स्ट ईयर आपका क्रेडिट स्कोर ठीक हो जाएगा या आपने प्रपोजल की हुई है तो नेक्स्ट ईयर आपका सारा कुछ जो है ना क्लियर हो जाएगा, तो हम मॉर्गेज ही आपको एक साल की लेके देते हैं। ये नहीं हम लोग करेंगे कि जी आपको 3 साल या 4 साल की मॉर्गेज लेके दे दें और जब आप नेक्स्ट ईयर क्वालिफाई कर जाएं तो आपको उस वक्त जब ब्रेक करें तो आपको हैवी पेनल्टी वहां पे करनी पड़े, ऐसा नहीं होता। तो माजिद भाई यहाँ पे एक और मैं चीज मेंशन करता चाहूँ, हमारे ये जितने भी बहन भाई हैं जितनी एफर्ट ये मॉर्गेज लेने में करते हैं ना, जब इनकी रिन्यूअल आती है ये इतनी एफर्ट नहीं करते। वजह क्या है? जो इनको पेपर आता है या तो ये उसी को साइन करके भेज देते हैं या फिर ये खुद ही लैंडर को कॉल करना शुरू कर देते हैं। ये कोई इतनी अच्छी बात नहीं है, उसका मैं वजह बता देता हूँ। उसकी वजह ये कि देखो जब हम लोगों ने आपको बी लैंडर से मॉर्गेज लेके दी थी ना तो आपकी सिचुएशन के हिसाब से लेके दी थी कि आप नेक्स्ट ईयर आप क्वालिफाई कर जाओगे तो आपको इजीली हम लोग बी लैंडर से ए लैंडर में मूव कर देंगे। अगर आप उसी को रिन्यू करते जाओगे तो आपके सारे जो पैसे हैं वो सारे के सारे इंटरेस्ट में जाएंगे, आपका प्रिंसिपल पे नहीं होगा, आप जहां से शुरू होंगे वहीं के वहीं खड़े रह जाएंगे। तो इट मीन के जितने भी आप, क्योंकि बी लैंडर का इंटरेस्ट रेट ज्यादा होता है एज कम्पेयर टू ए लैंडर, जितना भी आप पे कर रहे हैं वो मोस्टली जो है वो पार्ट इंटरेस्ट के अंदर जा रहा है। दूसरी बात ये है माजिद भाई, हमारे बहुत सारे बहन भाई उनके पास होता कहते क्या है कि 10% उनके पास अपना पड़ा होता है, 10% वो उठाते हैं प्राइवेट लैंडर से, 20% हो गया फिर भी वो मॉर्गेज बी लैंडर से ही ले रहे होते हैं। आप ये देखिए कि प्राइवेट लैंडर के भी ऊपर वो हाई इंटरेस्ट रेट पे कर रहे हैं और बी लैंडर का भी इंटरेस्ट रेट हाई पे कर रहे हैं। वो बहुत सारे केसेस के अंदर हम इन दोनों मॉर्गेजों को कंसोलिडेट करके एक मॉर्गेज भी कर सकते हैं। तो माजिद भाई अगर हमारे बहन भाई फर्दर क्वालिफाई करते हैं उनकी इस मॉर्गेज को उठा के हम लोग ए लैंडर पे भी लेके जा सकते हैं। हमने बहुत सारे केसेस के अंदर ये करके दिया है, आप अपने बहुत सारे पैसे सेव कर सकते हो इंटरेस्ट रेट की शक्ल में, लेकिन अगर आप उसी मॉर्गेज को रिन्यू करते जाओगे तो आप कभी भी जो है ना अपनी मॉर्गेज पे नहीं कर पाओगे। माजिद भाई अगर किसी भी वजह से आपको मूव करने का फायदा नहीं ना हो रहा होता कि हम लोग आपको ए लैंडर पे नहीं लेके जा रहे होते, जा सकते, तो हम लोग खुद ही आपसे कह देते हैं कि यार आप इसी लैंडर पे बैठे रहो, हम कोशिश करते हैं इसी लैंडर से आपको अच्छा इंटरेस्ट रेट लेके दें। ये नहीं करेंगे कि जबरदस्ती आपको उठा के एक बी लैंडर से उठा के दूसरे बी लैंडर पे लेके जाए अपनी फीस बनाने के लिए, ऐसा हम लोग बिल्कुल नहीं करते। माजिद भाई, हम जो भी प्रोडक्ट यूज करते हैं अपने बहन भाइयों के लिए, ये बेसिकली उनके फायदे के लिए होती है, क्योंकि अगर उनको फायदा होगा तो दोबारा हमारे पास आएंगे, अगर उनको फायदा नहीं होगा तो वो कभी भी हमें दोबारा कॉल नहीं करेंगे, कभी भी हमारे साथ वो दोबारा काम नहीं करेंगे। इसलिए मेरी सबसे रिक्वेस्ट है कि अगर आप लोगों की रिन्यूअल आ रही है, आप बी लैंडर्स पे बैठे हुए हो, तो आप एक मतलब कॉल करो, अपनी ऑप्शंस को डिस्कस करो। हम लोग अकाल मॉर्गेज पे आपको फुली गाइड करते हैं, आपको ऑप्शंस प्रोवाइड करते हैं, आगे डिसीजन आपने अपना खुद लेना होता है। गाइड करने के हम लोग किसी किस्म के कोई चार्ज नहीं करते हैं आप लोगों को, ठीक है। मजीद इन्फॉर्मेशन के लिए आप कॉल कर सकते हैं, मेरा नंबर नोट कर लें जी, शहराज शफीक अकाल मॉर्गेज,
416-502-8000 416-502-8000 शहराज शफीक साहब का फोन नंबर है। एनी क्वेश्चंस रिगार्डिंग मॉर्गेजेस, आप शहराज शफीक से कांटेक्ट करें अकाल मॉर्गेजेस के 416-502-8000। बहुत बहुत शुक्रिया सर आपका।
और याद रखें कि अगर हम लोगों ने आपकी फाइल को रिव्यू करके एक मतलब आपको ओके कह दिया, तो हम हमेशा अपने वादे पे पूरा करते हैं। ओके जी, अल्लाह हाफिज।
अल्लाह हाफिज। शहराज शफीक से मैं आपकी बातचीत कराई, कुछ स्पॉन्सर्स के पैगाम, विल बी राइट बैक।
खूबसूरत दांत, बाएतमाद मुस्कुराहट और बाएतमाद गुफ्तगु, आपकी और आपके खानदान की मुस्कुराहटों की जमीन, फिलिंग्स, क्राउन्स, ब्रिजेस, क्लीनिंग, एक्सेप्टिंग न्यू पेशेंट्स, फ्री कंसल्टेशन, दांतों की संभाल के लिए डॉक्टर पद्मजा, 310 शेपर्ड एवेन्यू ईस्ट, 299-7466। गाड़ी, घर या कमर्शियल, जैसा कि बिजनेस, ट्रक्स, डिलीवरी व्हीकल्स, कार्गो वैन्स, वर्कशॉप्स, ग्रोसरी स्टोर्स, रेस्टोरेंट्स की इंश्योरेंस के लिए वकार अजीम से राब्ता कीजिएगा। वकार अजीम यकीनी बनाएंगे कि कार, घर या कमर्शियल इंश्योरेंस कम अज कम रेट पर लेकर दें, मगर कवरेज आपको बेहतरीन से बेहतरीन मिले। यकीनन अपने पैसे और वक्त की बचत के लिए ईमानदार और रिलायबल सर्विस, मोस्ट कॉम्पिटेटिव रेट के लिए वकार अजीम, 416-302-2522, 302-2522। भाई खवातीन को तो जेवरात बहुत अच्छे लगते हैं, चूड़ियाँ ले लो, कड़े ले लो, चेन्स ले लो, स्टोन ज्वेलरीज, रूबी ज्वेलर्स का नाम याद रखना। शादी ब्याह है या आम कोई छोटा बर्थडे पार्टी अप या किसी को गिफ्ट देने के लिए, यू मस्ट विजिट रूबी ज्वेलर्स। गोल्ड का ट्रेड है या फिर रिपेयर है, रूबी ज्वेलर्स, 7086 एयरपोर्ट रोड, 9056776888।
Spear and McKay, Men's Wear Clothing, Fit Quality Value, एक ही जगह पर, कनाडा में द ओनली साउथ एशियन ओन्ड कस्टम सूटिंग एंड शर्टिंग कंपनी, बर्बरी, हैरी रोजन, होगो बॉस जैसी क्वालिटी आजमाइश शर्त है, 100% इटालियन वुड से बने सूट्स सिर्फ 249.99 में। और भी जबरदस्त डील्स के लिए विजिट करें स्फीयर एंड मके मेंस वियर, 1535 मिरसा ड्राइव, यूनिट 1920, मिसिसागा। कॉल 9056703388, www.sphereandmke.com।
मकान ते घर विच सुकून दा अंतर हुंदा है, ते असी घर एहो जिहा लभदे आ जिथे जाके सुकून मिले। कि तुसी भी अपने लिए सुकून लभ रहे हो, ते इको ना याद रखो, आरिफा मुजफ्फर। आरिफा मुजफ्फर तुहाडे घर दे सुकून दा सुपना साकार करन दे विच मदद कर सकते ने। आरिफा मुजफ्फर सिटीस्केप रियल एस्टेट लिमिटेड ब्रोकरेज दे नाल सेल्स रिप्रेजेंटेटिव ने। हुने कॉल करो आरिफा मुजफ्फर जी नु, 647-898-6245, 647-898-6245।
जी सर, नाज़रीन, वेलकम बैक अगेन, एंड 4:46 ऑफ 51 सेकंड हमारे क्रीम हो चुके हैं। और आज सब ट्यूसडे का दिन है, सितंबर की 24th, 19 ब्यूटीफुल गॉर्जियस टेम्परेचर। तो आज ट्यूसडे को हमारे साथ इस वक्त होते हैं जनाब, कौन होते हैं सर? जी, एंड हमारे साथ यहां पर होंगे प्रदीप जी, सन लाइफ फाइनेंशियल से इनका ताल्लुक है। प्रदीप जी का फोन नंबर पहले नोट कर लें, 416-894-5872, 416-894-5872। सबसे पहले तो मैं वेलकम करने जा रहा हूं
آپ ماجد بھائی آپ سندیپ جی سے بات کریں. میں ایک دو پھر سے افسوس کے ساتھ اظہار کرنا چاہتی ہوں, کل جو ملٹن کا ایکسیڈنٹ ہوا ہے, تھوڑا سا ماجد بھائی آپ اس کے بارے میں بتا دیں. ہمارے اپنے پاکستانی پروفیشنلی مطلب ان کے بچے بھی چھوٹے چھوٹے ہیں, عامر رہے بلکہ ان کی پکچر بھی دکھائی ہے. یہ گاڑیوں کا ایکسیڈنٹ ہوا ہے جس میں میرے اپنے ایک پاکستانی, اور بعض اوقات انسان بچے چھوٹے ہو جاتے ہیں, ڈیتھ ہو جاتی ہے. میری آپ تمام لوگوں سے ریکویسٹ ہے, ڈونٹ بائی بگ نمبرز. آپ اتنی انشورنس لائف ڈسیبلٹی کریٹیکل انلیس ضرور لیجئے گا جو آپ لانگ ٹرم افورڈ کر سکیں. پردیپ جی سن لائف کے ساتھ آپ کا تعلق ہے, میری آپ سے ریکویسٹ ہے کہ ایک دفعہ ملاقات ضرور کریں. اینڈ ڈو ناٹ اگنور یور سیلف. یہ وہی بچے ہیں جن کی خاطر ہم اپنے ماں باپ کو چھوڑتے ہیں, یہ وہی بچے ہیں جن کی وجہ سے ہم بعض اوقات اپنے بھائی بہنوں کو چھوڑ دیتے ہیں. اور خدا نخواستہ اگر کچھ ہو, اور دیٹس ویری ڈیفیکلٹ ٹائم, تو آپ کوئی اور خرچ میں کمی کر لیں, مگر ایٹ لیسٹ اسمالر نمبر اپنے لیے انشورنس لیجیے, ضرور لیجیے. ابھی باہر کسی اور کے بارے میں بات ہو رہی تھی, میں مانتی ہوں آپ اور اللہ مالک ہے, اللہ بالکل اللہ مالک ہے, مگر اللہ تعالیٰ یہ بھی کہتا ہے کہ اپنی بکری کو باندھ کے رکھو. اگر اللہ مالک ہے تو پھر گھر کو تالا نہ لگائے. اگر اللہ مالک ہے, بالکل اللہ مالک ہے, مگر اللہ تعالیٰ کہتا ہے کہ ان روم ڈو ایز دا رومنز ڈو. پاکستان ہوا کرتا تھا تو ہمارے گھر پیڑ تھے, ٹھیک, کہیں نہ کہیں سے آمدن آ جایا کرتی ہوتی تھی, مگر ہسبینڈ کی پینشن آ جایا کرتی ہوتی تھی. یہاں پہ ریسورسز کا ڈفرنٹ وے ہے. میری آپ تمام سے ریکویسٹ ہے کہ اپنے لیے انشورنس ضرور دیکھیں. جی پردیپ جی, اپنا تعارف کرائیے, اپنی کمپنی کا تعارف کرائیے. اتنے لوگ ہونے کے بعد کیوں میں آپ سے رابطہ کروں؟
عارفہ جی, السلام علیکم اینڈ ویلکم ٹو دا ٹاک شو ٹو آل یور لسنرز. آپ نے یہ کہا کہ 25 سال سے میں لائف انشورنس فیلڈ میں ہوں, اور میری مین کمپنی سن لائف ہی رہی ہے جو کہ کینیڈین کمپنی ہے, بہت مشہور کمپنی ہے, کسٹمر سروس لاجواب ہے اور کلیم ٹائم ویری اسموتھ. اسی لیے میں اس کمپنی کے ساتھ 25 سال سے اوپر سے کام کرتا چلا آ رہا ہوں. دوسری بات آپ نے میرے ساتھ ہی کیوں کریں, کیونکہ آئی بلیو ان اسٹیبلٹی, آئی بلیو ان کسٹمر سروس, اینڈ آئی بلیو ان ٹیکنگ ایکسلنٹ کیئر آف ایوری ون آئی ڈیل وتھ. تو اسی لیے 25 سال سے میں سن لائف کے لیڈنگ ایڈوائزرز میں گنا جاتا ہوں, اور آئی ہیو ویری سیٹسفائڈ ہائیلی انفلوئنشل کنزیومرز جو کہ میرے جن سے میں رابطے میں رہتا ہوں, اور ٹائم ٹو ٹائم وہ مجھے بزنس بھی دیتے ہیں اور مجھے ریکمینڈ بھی کرتے ہیں. تو اٹس اے ون ون سچویشن, دے گیٹ سروس اینڈ آئی گیٹ دیئر ریفرلز بغیر مانگے ہی. تو مجھ سے اسے ڈیل کریں, کیونکہ میں کسٹمر کیئر اچھے سے کرتا ہوں, کسی کو پریشرائز نہیں کرتا. آئی ایم کوالیفائڈ, فارمل ایجوکیشن, ماسٹرز ان سائنس اینڈ بزنس مینجمنٹ, اور انشورنس فیلڈ میں بھی ایجوکیشن لائک چارٹرڈ لائف انڈر رائٹر, فیلڈ انڈر رائٹنگ کا ایکسپیرئنس, کینیڈین ہیلتھ اسپیشلسٹ وغیرہ وغیرہ. تو آپ کو ہر طرح کی سروس ملے گی اور کمپیٹنس کے ساتھ ملے گی. اس لیے آپ مجھے ڈیل کریں, کال کریں 416-894-5872 پر.
416-894-5872 جناب پردیپ جی کا فون نمبر ہے. اور پردیپ جی ہر ہفتے جب آپ ہر ٹیوزڈے کو جب آپ ادھر آتے ہیں تو ہم کسی ایک پرٹیکولر ٹاپک پہ بات کرتے ہیں. آج کا ٹاپک کیا ہے؟
آج بات کریں گے ماجد بھائی ہم لوگ کہ ٹرم پلانس میں رینیویبلٹی اور کنورٹیبلٹی کے کیا معنی ہیں.
بڑے آسانی سے کہہ دیتے ہیں آپ یہ ورڈ, یہ دونوں ورڈ جو ہیں آپ 5 دفعہ کہہ سکتے ہیں.
بالکل, آپ مجھ سے 5000 دفعہ کہلوا لیجیے, 25 سال سے یہی تو کرتا آ رہا ہوں.
نہیں, تیزی میں
رینیویبلٹی اینڈ کنورٹیبلٹی, رینیویبلٹی اینڈ کنورٹیبلٹی, رینیویبلٹی اینڈ کنورٹیبلٹی.
چلے جیت گئے آپ, آپ جیت گئے صاحب. میں تو ایک دفعہ پڑھتے ہوئے مجھے ہو رہا تھا رینیویبلٹی, بٹ دس از یور فیلڈ اینڈ یو آر ایکسپرٹ ان دس. बताइए साहब, ये जो आज का टॉपिक है रिन्यूएबिलिटी एंड कन्वर्टेबिलिटी टर्म लाइफ इंश्योरेंस में, व्हाट हैपन्स के जब
ये क्या होता है माजिद भाई? मैं इसका आपके सवाल के पहले एक ये चीज क्लियर करना चाहता हूँ कि टर्म प्लान क्या होता है। टर्म का मतलब होता है टाइम पीरियड, है
ठीक है।
तो वो प्लान जिनमें सेविंग नहीं होती, सिर्फ इंश्योरेंस होता है, उन प्लान्स को टर्म प्लान कहा जाता है। सबसे सस्ता टर्म प्लान होता है 10 साल का, 15 साल का, 20 साल का, 25 साल का, 30 साल का, वगैरह वगैरह। तो क्या होता है कि 10 साल का अगर टर्म प्लान है, उसका मतलब है 10 साल तक रेट फिक्स रहेगा, लेकिन 10 साल के बाद रेट्स में इजाफा होगा, और इजाफा 5-10-20% नहीं होता, मल्टीपल टाइम्स होता है माजिद भाई। इसीलिए लोग जब प्लान लेते हैं तब ये सोचते हैं कि अरे अभी तो 10 साल बहुत टाइम है, लेकिन 10 साल के होते ही जब प्लान में 8 गुना 10 गुना उछाल आता है तो एक साथ सबके पसीने छूटने शुरू हो जाते हैं। तो यही बात आज हम करेंगे कि रिन्यूएबिलिटी क्या होती है और कन्वर्टेबिलिटी क्या होती है एक टर्म प्लान में।
ओके, अब मेरा सवाल यह है कि जब
अब करें सवाल,
कि व्हाट हैपन्स व्हेन टर्म प्लान रिन्यूज।
तो माजिद भाई
आपने तो कह दिया, पहले कह दिया कि आप पसीने छूटते रहते हैं, तो मुझे हंसी आ रही थी
बिल्कुल क्योंकि आप देखिए ना, रिन्यूएबल क्या होता है कि अगर आपने प्लान लिया माजिद साहब,
हाँ,
10 साल का प्लान या 15 साल का या 20 साल का, तो जैसे ही वो पीरियड पूरा हुआ, टर्म का मतलब होता है टाइम पीरियड, वो पीरियड खत्म हुआ, आपके प्लान में मल्टीपल टाइम्स का इजाफा आएगा। और ऐसा नहीं कि कंपनी बताती नहीं आपको, ये चीज आपके प्लान में, आपके पॉलिसी डॉक्यूमेंट्स में लिखी रहती है। आप अपने एडवाइजर से ही पूछ सकते हैं, भाई मेरा प्लान अभी तो $100 है, आगे 10 साल या 20 साल बाद क्या होगा, तो वो आपको बताएगा, और नहीं तो लिखा भी होगा, आप कंपनी में भी कॉल कर सकते हैं। तो ये चीज क्लियर होती है, लेकिन क्या होता है कि लोग देखते नहीं है इसको। तो अब क्या होता है कि रिन्यूएबिलिटी में प्लान में इजाफा तो होता है, लेकिन कंपनी को प्लान आपका कंटिन्यू रखना पड़ता है। यानी कि अगर आज आपने प्लान लिया, तो किसी भी कंपनी ने आपका पूरा मेडिकल लिया, अंडरराइटिंग के डिटेल्स लिए, और एक बार प्लान स्टार्ट हो गया आपका, अच्छा, लेकिन उसके बाद आपको चाहे कैंसर हो जाए, चाहे स्ट्रोक हो जाए, चाहे हार्ट अटैक हो जाए, आपकी चाहे कैसी भी सिचुएशन में चेंजेस आ जाए, अगर आपका प्लान रिन्यू हो रहा है और आप उस रिन्यूअल प्रीमियम को देने को तैयार हैं, तो कोई कंपनी आपको रोक नहीं सकती कि हम आपका प्लान कंटिन्यू नहीं करेंगे माजिद भाई। तो ये एडवांटेज होता है कस्टमर को कि उसका प्लान कंटिन्यू रहता है विदाउट हैविंग टू गिव एनी हेल्थ डिटेल्स, लेकिन महंगा वो बहुत हो जाता है पहले से।
देयर यू गो, 4168945872 जनाब प्रदीप जी का फोन नंबर है। अब आप ये बताइए मुझे कि व्हाट शुड अ कंस्यूमर डू, वो क्या करे टू सेव ऑन द प्रीमियम्स ऑफ।
बहुत अच्छी बात कही आपने। अगर प्लान ले रहे हैं और आपने कैलकुलेट किया कि भाई मेरी रिक्वायरमेंट 10 साल की है, से फॉर एग्जांपल 2.5 लाख का प्लान, 10 साल 2.5 लाख में मेरी रिक्वायरमेंट होगी, उसके बाद अनदर 250,000 आई नीड फॉर 15 ईयर्स और 250,000 फॉर 20 ईयर्स, तो आप अपने प्लान को डिवाइड कर सकते हैं। 250 का आप 10 ईयर प्लान लें, 250 का आप 15 ईयर लें, 250 का आप 20 ईयर लें, है ना, ताकि आपको जितनी जरूरत है उतने ही पैसे दें माजिद साहब। दूसरी बात क्या है कि आप ये भी देखें कि आपके प्लान में कन्वर्टेबिलिटी है कि नहीं है। कन्वर्टेबिलिटी से मुराद ये कि बगैर कोई मेडिकल डिटेल्स दिए हुए या अंडरराइटिंग के हवाले से, अगर आप चाहें तो आपका प्लान परमानेंट फुल लाइफ प्लान बन जाएगा। अगर आपकी आज एज कम है, आपके ऊपर रिस्पॉन्सिबिलिटीज ज्यादा हैं, तो कल को आपकी जब एज बढ़ती जाएगी तो हो सकता है आपके बच्चे भी बड़े हो जाए, आपकी रिस्पॉन्सिबिलिटीज भी कम हो जाए, और आप तय करें कि भाई मैं टर्म प्लान नहीं रखूंगा, मैं लाइफ लॉन्ग परमानेंट प्लान रखूंगा जो कि एक न एक दिन पैसे देके जाएगा अपॉन माई डेथ, और उसमें सेविंग भी बनेगी। तो इसको बोलते हैं कन्वर्टेबिलिटी ऑप्शन। तो आप ऐसा टर्म प्लान लें जिसमें रिन्यूएबिलिटी भी हो, कन्वर्टेबिलिटी भी हो। प्लान लेते समय उसको सेलेक्ट करके लें अपनी जरूरत के हिसाब से, इतना इस लाख की मुझे जरूरत है 10 साल के लिए, इतनी 20 साल के लिए, इतनी 15 साल के लिए वगैरह, और आपके लिए आपका एडवाइजर टेलर मेड प्लान तैयार करेगा। और अगर आपको जरूरत है तो आप मुझसे रब्ता करें 416-894-5872। मैं आपका एग्जिस्टिंग प्लान रिव्यू भी कर सकता हूं और आपके लिए इस तरह का मल्टी लेयर्ड प्लान बना भी सकता हूं माजिद भाई।
तो ये कन्वर्टेबिलिटी अप्लाइज ओनली व्हेन चेंजिंग टर्म प्लान
टू परमानेंट प्लान।
यस,
ये नॉर्मली यही उसका मतलब निकाला जाता है कि आपने टर्म प्लान लिया जो हर कुछ साल में जंप करता है, पर आपने उसको कहा कि भाई मुझे ऐसा कर दो, लाइफ लॉन्ग का बना दो, वो तो परमानेंट हो गया। इसके अलावा भी सन लाइफ ने भी
इसको होल लाइफ कहते हैं।
हाँ, इसको होल लाइफ। अच्छा, अब सन लाइफ ने एक और भी ऑप्शन कुछ दिए हैं, वो ये कि अगर आपने 10 साल का प्लान लिया जो कि सबसे सस्ता होता है, पहले 7 सालों में आप उसको 20 या 30 साल का बना सकते हैं अगर आपकी एज 65 से कम हो तो, विदाउट एनी क्वेश्चंस। तो अब मैं एक्सप्लेन करता हूं उसको। जैसे एक मेरे क्लाइंट थे, बहुत अच्छी हेल्थ थी, उन्होंने प्लान लिया, 2 साल के अंदर उनको हार्ट अटैक हो गया और एक साथ उनकी वाइफ को भी ऐसी तकलीफ हो गई। तो उन्होंने सोचा कि अब मैंने 10 साल का लिया था ये सोच के कि सबसे सस्ता है, लेकिन अब तो 10 साल पूरे होने पे दोबारा मुझे आसानी से मिलेगा नहीं, तो उन्होंने उस प्लान को 20 साल का प्लान बना लिया विदाउट एनी क्वेश्चन, क्योंकि पहले 7 साल में आप उसको